रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले मुख्य समाचार। आगामी आर्थिक वर्षको बजेटले कोरोना संक्रमणपछि उत्पन्न परिस्थितिलाई ध्यानमा दिई स्वास्थ्य तथा रोजगारी सृजनामा विशेष जोड़ दिनुपर्ने सांसदहरूको सुझाव। स्वास्थ्य तथा कृषिमा लगानी वृद्धि एवं रोजगारी सृजना आगामी बजेटको प्राथमिकता हुने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको प्रतिबद्धता। सीमा सम्बन्धी नेपालको अडानबारे भारतको औपचारिक धारणा बुझ्न परराष्ट्र मन्त्रीद्वारा भारतीय राजदूतलाई मन्त्रालयमा बोलाई कूटनैतिक नोट हस्तान्तरण। कपिलवस्तु, रूपन्देही, बर्दिया र सप्तरीमा थप 24 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा संक्रमितको संख्या 134 पुग्यो। कोरोना संक्रमितको संख्या बढ़दै गएपछि कपिलवस्तु जिल्ला जेठ 5 गतेसम्म सील गरियो र कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको सामाजिक दूरीका कारण दुर्व्यसनी र आत्महत्याबाटै धेरै अमेरिकीहरूको मृत्यु भइरहेको राष्ट्रपति ट्रम्पको दावी। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले स्वास्थ्य, शिक्षा र कृषिमा लगानी वृद्धि तथा रोजगारी सृजना आगामी बजेटको प्राथमिकतामा रहने बताउनु भएको छ। राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष 2077-78 लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर खतिवड़ाले संविधानबाट निर्दिष्ट र पार्टीको सिद्धान्त अनुसरण गरेर बजेट आउने बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले कोरोना भाइरसका कारण जनजीवनमा देखिएका समस्या समाधानका लागि सरकारको पहिलो प्राथमिकता स्वास्थ्य रहेको स्पष्ट पार्नुहुँदै आर्थिक वृद्धि र आन्तरिक उत्पादन तथा वितरणलाई बजेटमा ध्यान दिने जानकारी दिनुभयो।
कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने प्रयासका कारणले समेत हाम्रो अर्थतन्त्रमा देखिएका समस्याहरू, ती समस्याहरूलाई निराकरण गर्नुपर्छ। हामीले हाम्रो पहिलो चुनौती जीवन रक्षा नै हो, तर जीवन रक्षाको पाटो भनेको आर्थिक रूपमा हामीलाई जीवन निर्वाह गर्न सक्ने भौतिक वस्तुहरूको आवश्यकता पनि हो। त्यसको लागि हामीले आर्थिक गतिविधिलाई स्वास्थ्य सुरक्षा सँगसँगै अघि बढ़ाउनु पर्ने हुन्छ। त्यही दुईटा चीजको सन्तुलन हामीले मिलाउन खोजेका छौं। सरकारले लकडाउनलाई कायम राखेर पनि केही आधारभूत आर्थिक क्षेत्रहरूलाई चलायमान बनाउन खोजेको कुरा पनि त्यही हो। हाम्रा कृषि उत्पादनहरू हाम्रो बजारमा नपुग्ने, विदेशी मुलुकका कृषि उत्पादनहरू ठाउँ ठाउँ बजारमा पुग्ने, यो श्रृंखलालाई हाम्रो आन्तरिक उत्पादन, वितरण र उपभोगसम्मको श्रृंखलालाई हामीले जोड्नु छ। त्यो मान्य सदस्यज्यूहरूले अभिव्यक्त गर्नुभएको धारणालाई मैले सहर्ष स्वीकारेको छु र त्यसतर्फ बजेट अघि बढ्नेछ।
अर्थमन्त्री डाक्टर खतिवड़ाले प्रदेश र स्थानीय तहलाई सेवा प्रवाहमा सबल र सक्षम बनाउन विशेष जोड़ दिइने स्पष्ट गर्नुभयो। उहाँले सबै क्षेत्रको सन्तुलित विकास नगरे समस्या आउन सक्ने भन्नुहुँदै कृषि उत्पादनसँगै त्यसको माग र बजार पनि विकास गर्नुपर्ने भएकाले समग्र क्षेत्रको विकासमा बजेट परिलक्षित हुने बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले छलफलमा सांसदहरूबाट आएका सुझावलाई बजेट निर्माणका लागि मार्गदर्शनका रूपमा लिएर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही भोलि बुधबार बिहान 11 बजे बस्नेछ। प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2077-78 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल हिजोदेखि शुरू भएको छ। छलफलमा भाग लिँदै सांसदहरूले कोरोना संक्रमणपछि उत्पन्न परिस्थितिलाई ध्यान दिएर बजेट आउनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा सत्तापक्षका सांसदहरूले कोरोनाबाट विश्व नै आक्रान्त भई अर्थतन्त्र संकटग्रस्त भएको अवस्थामा नेपालमा पनि संकटले ल्याउन सक्ने सम्पूर्ण प्रभावको अध्ययन गरेर मात्रै बजेट ल्याउनुपर्ने बताउनुभयो। उहाँहरूले बजेटको सिद्धान्त र प्राथमिकता परम्परागत ढंगबाट आएको भन्दै किसान, मजदूर, श्रमिक र न्यून आय भएका नागरिकहरू प्रत्यक्ष संलग्न हुने कुरामा बजेटले विशेष ध्यान दिनुपर्ने र राष्ट्रलाई आत्मनिर्भर बनाउने गरी बजेट आउनुपर्ने धारणा राख्नुभयो। सत्तापक्षका अन्य सांसदले यसअघि शुरू भएर काम सम्पन्न नभएका आयोजना सम्पन्न गर्ने, कृषि विकास, रोजगारीको सृजना र कोरोना पछिको अहिलेको अवस्थामा सबै क्षेत्रमा सूचना प्रविधिको पहुँच विकास र स्वास्थ्य तथा शिक्षामा विशेष जोड़ दिनुपर्ने बताउनुभयो। सांसदहरूले कोरोना संक्रमणपछि नागरिकको जनजीवन संकटमा परेको भन्दै उनीहरूको जीवनस्तर माथि उठाउने गरी नयाँ योजना ल्याउनुपर्नेमा जोड़ दिँदै पुरानै शैलीको बजेट आउनु नहुने बताउनुभयो। छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सांसदहरूले अहिलेको संकटको अवस्थामा नेपालको अर्थतन्त्र उकास्न राष्ट्रिय अठोट आवश्यक रहेको बताउनुभयो। उहाँहरूले अहिलेको जटिल अवस्थामा सीमित बजेट ल्याएर साउनपछि सम्पूर्ण अवस्थाको मूल्याङ्कन गर्ने पूर्ण बजेट ल्याइनु राम्रो हुने पनि सुझाव दिनुभयो। प्रतिपक्षी सांसदहरूले भन्सार राजस्व घटेको, वैदेशिक रोजगारी अनिश्चित बनेको र पर्यटन व्यापार व्यवसाय लगायत सम्पूर्ण क्षेत्र प्रभावित भएको अवस्थामा कृषि क्षेत्रलाई विशेष अवसरका रूपमा लिएर अगाडि बढ़नुपर्नेमा जोड़ समेत दिनुभयो। उहाँहरूले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न र पछाडि परेका प्रदेशको विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिनुभयो। उहाँहरूले ग्रामीण विकास, कृषि विकास, सहुलियत कृषि ऋण, रोजगारीको सृजना गर्ने कुरामा बजेटले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा पूर्व बजेटमाथिको छलफल जारी रहेको छ। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। त्यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले कोरोना भाइरसको संक्रमण बढ़ेसँगै छिमेकी मुलुक भारतसँगै विभिन्न देशहरूमा अलपत्र परेका नेपाली नागरिकहरूलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सरकारको ध्यानकर्षण गराउनु भएको छ। सांसदहरूले कोरोना संक्रमण नियन्त्रणमा सरकारले गरिरहेको काम प्रशंसनीय भएको भन्दै सीमा नाकामा अझै कड़ाई गर्नुपर्ने बताउनुभयो। सरकारले सिमानामा नेपाली नागरिकलाई समेत भित्रिन रोके पनि उचित व्यवस्थापन र चेतना जगाउन नसक्दा जथाभावी लुकीछिपी नेपाल भित्रिने क्रम बढ़ेकाले तराई मधेसमा कोरोनाको संक्रमण बढ़ेको सांसदहरूले बताउनुभयो। कोरोना भाइरसको जाँच गर्ने किट अभाव हुँदा परीक्षण रोकिएको विषयमा समेत सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले लिपुलेखमा नेपालको भूमि मिचेर भारतले सड़क निर्माण गरी संचालनमा ल्याएको विषयमा कूटनैतिक रूपमा छिटो समाधान खोज्न सरकारको ध्यान आकर्षण गराउनुभयो। नेपालको सहमति बिना भारत र चीनले एकलौटी रूपमा द्विपक्षीय सम्झौता गरेर सड़क निर्माण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने सांसदहरूले बताउनुभयो। परराष्ट्र मन्त्री प्रदीप गेवालीले भारतसँग अविलम्ब वार्ता गरेर सीमा सम्बन्धी समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हिजोको बैठकमा परराष्ट्र मन्त्री गेवालीले लिपुलेख लगायत द्विपक्षीय सीमा समस्या समाधान गरेपछि मात्र लिपुलेखलाई व्यापार विन्दुका रूपमा उपयोग गर्ने भारत र चीनको निर्णयका सम्बन्धमा चीनसँग बेग्लै वार्ता गर्नु उपयुक्त हुने बताउनुभयो। कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर भारतले आफ्नो नक्सा प्रकाशन गरे यता नेपाल सरकारले भारतीय पक्षलाई औपचारिक एवं अनौपचारिक रूपमा अनेकौं पटक नेपालको धारणा प्रष्ट गरेको र वार्ताका निम्ति आह्वान गरेको जानकारी दिनुहुँदै मन्त्री गेवालीले कोरोना महामारी साम्य भएपछि वार्ता गर्न सकिने भारतको अभिव्यक्ति सकारात्मक भए पनि त्यस अगावै दुवै पक्षबीच शीघ्र वार्ता हुनुपर्नेमा जोड़ दिनुभयो। असल छिमेकीपनका आधारमा भारतसँग नेपालले वार्ता गर्न चाहेको बताउनुहुँदै मन्त्री गेवालीले सीमा समस्यालाई द्विपक्षीय रूपमा कूटनैतिक माध्यमबाट समाधानको प्रयास नगरी अन्तर्राष्ट्रिय अदालतको ढोका घचघच्याउनु उपयुक्त नहुने बताउनुभयो। बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अरियालले द्विपक्षीय सहमतिका आधारमा आआफ्ना भूभाग छुट्याउने अन्तर्राष्ट्रिय सीमा नक्सा प्रकाशन गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको भए पनि भारतले त्यसको उल्लंघन गरिसकेकाले नेपाल सरकारद्वारा नक्सा प्रकाशनमा केही विलम्ब भएको स्पष्ट गर्नुभयो। यसैबीच परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले नेपालका लागि भारतका राजदूत विनय मोहन कोत्रालाई सीमा सम्बन्धी नेपालको अडानबारे जानकारी दिँदै कूटनैतिक नोट हस्तान्तरण गर्नुभएको छ। मन्त्री गेवालीले राजदूत कोत्रालाई परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनैतिक नोट हस्तान्तरण गर्नुभएको हो। नेपाली भूमि लिपुलेखमा भारतले चीनसँग जोड़ने सम्पर्क सड़क निर्माण गरी उद्घाटन समेत गरेको सार्वजनिक भएपछि त्यसबारे भारतको औपचारिक धारणा बुझ्न र नेपालको पुरानै अडानबारे अवगत गराउन सरकारले राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर सो कूटनैतिक नोट दिएको हो। नेपाली कंग्रेसले कालापानी क्षेत्रको सीमा विवाद लामो समयदेखि दुवै देशबीच वार्ताको क्रममा रहेको र दुवै देशले त्यस क्षेत्रलाई विवादित मानेर वार्तामै रहेकै अवस्थामा भारतले सो स्थानमा एकतर्फी रूपमा सड़क निर्माण गरेको घटनाका सम्बन्धमा संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ। कांग्रेस सांसदहरू दिलेन्द्र प्रसाद बडु, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट र प्रकाश रसाइली स्नेहीले हिजो दर्ता गराउनु भएको प्रस्तावमा तत्काल चीन सरकार र भारत सरकारसँग कूटनैतिक पहल गर्दै निर्णायक वार्ता गर्नुपर्ने आवश्यकता उल्लेख गरिएको छ। परराष्ट्र मन्त्रालयसँग सम्बन्धित प्रस्तावमा प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन सार्वजनिक गर्ने गराउने कार्य समेतका लागि नेपाल सरकारलाई निर्देश गर्न संकल्प पेश गर्ने अनुमतिका लागि सूचना दिइएको उल्लेख छ। कपिलवस्तु, रूपन्देही, बर्दिया र सप्तरीमा गरी हिजो थप 24 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तुमा 16 जना पुरूष, रूपन्देहीमा 6 जना पुरूष, बर्दियामा 1 महिला र सप्तरीमा 1 जना युवक सहित 24 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीद्वारा हिजो जारी विज्ञप्तिमा जनाइएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या 134 पुगेको छ। यसैबीच कोरोना प्रकोपको पछिल्लो अवस्थाबारे जानकारी दिन हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित मध्ये 33 जना उपचारपछि निको भई घर फर्किएका र बाँकी संक्रमितहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको साथै उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले देशका विभिन्न स्थानमा 12,701 जना क्वारेन्टाइनमा र 153 जना आइसोलेशनमा रहेको जानकारी दिनुभयो। हालसम्म 17,821 जनाको पीसीआर प्रविधिबाट र 58,546 जनाको आरडीटी प्रविधिबाट परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ। कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या बढ़दै गएपछि जिल्ला सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सील गरेको छ। हिजो साँझ 5 बजेदेखि यही जेठ 5 गते राति 12 बजेसम्म लागू हुने गरी जिल्लालाई सील गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ। कपिलवस्तुमा हिजो मात्रै 16 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोनाको संक्रमित संख्या 21 पुगेको छ। कर्णाली प्रदेश सरकारले लकडाउन खोल्नका लागि नयाँ रणनीति अवलम्बन गर्ने भएको छ। हालसम्म कोरोना संक्रमित नभेटिएको कर्णाली प्रदेशका जिल्लामा घर दैलोमै पुगेर करिब 10,000 जनाको पीसीआर परीक्षण गरी त्यसको नतिजाका आधारमा लकडाउन खोल्ने तयारी भइरहेको कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताउनुभयो। कर्णाली प्रदेशका 718 वडामा आइतबारदेखि स्वास्थ्यकर्मी परिचालन गरिएको बताउँदै मुख्यमन्त्री शाहीले नतिजाका आधारमा लकडाउन खोल्ने कि बन्द गर्ने निर्णय गरिने पनि बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोविड 19 रोकथाम र नियन्त्रणका लागि सामग्री संकलन र परीक्षणका हिसाबले अब अभाव नहुने स्थितिमा पुगेको बताउनु भएको छ। संघीय संसद अन्तर्गतको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उहाँले स्वास्थ्य सामग्री र किट व्यवस्थापन भएकाले पीसीआर परीक्षणको दायरालाई अभियानकै रूपमा अघि बढ़ाउन लागिएको जानकारी दिनुभयो। शुरूका दिनमा एक व्यक्तिको स्वाब हङकङ पुर्याएर परीक्षण गरिएको घटना स्मरण गराउँदै मन्त्री ढकालले त्यो अवस्थामा सुधार ल्याएर अहिले मुलुक 16 स्थानमा परीक्षण विस्तार हुनुलाई उपलब्धिकै रूपमा लिनुपर्छ भन्नुभयो। नेपालमा कोरोना संक्रमितको संख्या बढ़े पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको सूचीबाट हटाएको जानकारी दिँदै उहाँले लकडाउनको सबै तह र तबकाबाट पालना भएकै कारण हालसम्म मानवीय क्षतिबाट जोगाएको बताउनुभयो। छिमेकी मुलुकमा बढ़िरहेको संक्रमणबाट भयभीत बनाउने हो कि भन्ने पक्षलाई विचार गरी सरकारले काम गरिरहेको बताउँदै उहाँले कोविड 19 प्रभाव अर्थतन्त्र लगायत सबै क्षेत्रमा पर्ने स्थिति रहेको बताउनुभयो। यसअघि बैठकमा सदस्यहरूले पीसीआर परीक्षणको व्यवस्था विस्तार गर्न, घर फर्कने क्रममा सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई स्वास्थ्य परीक्षण गरी तत्काल स्वदेश फर्कने व्यवस्था मिलाउन, स्वास्थ्य परीक्षण र राहत वितरणमा राजनैतिक आस्थाका आधारमा विभेद हुन नदिने सुनिश्चित गर्न सरकारलाई सुझाव दिनुभएको थियो। नेपाललाई चीन सरकारले कोविड 19 रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत हौ यान्छीले 40,000 थान पीसीआर किट, 20,000 थान N95 मास्क, 8,00,000 सर्जिकल मास्क, 10,000 थान चस्मा र 10,000 थान डिस्पोजेबल कभरअल लगायतका सामग्री हस्तान्तरण गर्नुभएको हो। त्यस अवसरमा स्वास्थ्य मन्त्री ढकालले छिमेकी देश चीनले संकटका बेला सहयोग गर्ने गरेको उल्लेख गर्दै आपतका बेला छिमेकीले गरेको सहयोग अविस्मरणीय हुने बताउनुभयो। चिनिया राजदूत यान्छीले केही महिना अघि चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको स्मरण गर्दै अहिले नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो। लमजुङको भुजुङ स्थित क्वारेन्टाइनमा बस्नेहरू यतिखेर क्वारेन्टाइनको समस्यामा आफूले सिकेको सीपको क्वारेन्टाइनको समयमा आफूले सिकेको सीपको सदुपयोग गर्न अग्रसर भएका छन्। लमजुङबाट हाम्रा संवाददाता सरोज विश्वकर्माको यो रिपोर्ट।
लमजुङको कोलासुतार गाउँपालिका चार भुजुङ स्थित क्वारेन्टाइनमा बस्नेहरू यति बेला आफ्नो फुर्सदिलो समयको सदुपयोग गर्दै सामाजिक श्रमदान तथा उत्पादनमूलक काम गर्न थालेका छन्। उनीहरू स्थानीय गाउँमा रहेका फुटबल मैदान स्तरोन्नति गर्ने, जंगलबाट गाउँको लागि आवश्यक दाउरा खोज्ने, परालको गुन्द्री, चोयाको डोको बुन्ने तथा नयाँ पुस्तालाई सिप सिकाउने काम गरेका छन्। स्थानीयसँग हेलमेल नभई सामाजिक दूरी कायम गरी परम्परागत सिप सिक्ने तथा सामाजिक सेवाका लागि स्वेच्छाले श्रमदान गरेको क्वारेन्टाइनमा बस्दै आएका कमल गुरुङले बताउनुभयो।
डोको बुन्ने कामहरू चाहिँ गरिरहेका छौँ र लालीगुराँस युवा क्लबको चाहिँ खेलकुद मैदान
लकडाउनको समयमा जोखिम मोल्दै पोखराबाट भुजुङ गाउँ पुगेका 15 जनालाई वडा कार्यालयले क्वारेन्टाइनमा राखेको हो। क्वारेन्टाइनमा बस्दा आफूले जानेको सिप अनुसारको काम गर्दा आफ्नै गाउँको लागि फाइदा हुने भएकाले आफूले जानेको उद्यम गर्ने र नयाँ पुस्तालाई सिकाउने गरेको क्वारेन्टाइनमा बस्दै आएकी नुनकासी गुरुङले बताउनुभयो।
समस्या त खासै केही थिएन, अब गाउँले राखेको नीति नियम त्यही भएर बसिरहेको छु। हामी यहाँ बसे नि केटाहरू चाहिँ दरहरू टिप्न जाने, पर्खरहरू हाल्ने गरिरहेको छु। केट गुन्द्रीको सिजन भएको कारणले गर्दाखेरि चाहिँ गाउँबाट चाहिँ धागो र त्यो परालहरू मगाएर 5-6 गुन्द्री बुन्यो र नानीहरूलाई पनि सिकायो।
कोरोना भाइरसको संक्रमण जोखिमसँगै लकडाउन जारी भएपछि कोलासोतार गाउँपालिकाले विदेश तथा बाहिरी जिल्लाबाट भित्रिनेहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने नियम बनाएको थियो। स्वत स्फूर्त रूपमा क्वारेन्टाइनमा बस्नेहरूले उच्च सतर्कता अपनाउँदै काम गर्नु उदाहरणीय भएको कोलासोतार चार भुजुङका वडा अध्यक्ष खिम बहादुर गुरुङले बताउनुभयो।
अनि उहाँहरूले चाहिँ केही गर्ने भनेर यो पर्खला हान्ने कामहरू पनि गर्यो, धेरै राम्रो कुरा हो।
सामाजिक काममा सक्रिय बने पनि कामको ज्याला नलिएको उनीहरूले बताएका छन्। यद्यपि उनीहरूको लागि खाना र बस्नको व्यवस्था भने स्थानीय वडा कार्यालयले गरेको छ। भुजुङका क्वारेन्टाइनमा बस्नेहरूले देखाएको यो मेहनत र इमान्दारीबाट अरूले पनि पाठ सिक्ने हो कि? रेडियो नेपालका लागि सरोज विश्वकर्मा, लमजुङ।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। काभ्रेमा न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउने उद्योग सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको छ। जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ़दै गएको भन्दै न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्डबारे अनुगमन गरी मापदण्ड लागू नभएका उद्योगको सञ्चालन अनुमति रद्द गरिने जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। नेपाली शेयर बजारको कारोबार आजदेखि खुल्ला हुने भएको छ। नेपाल धितुपत्र बोर्डले आजदेखि धितुपत्र बजार खुल्ला गर्ने निर्णय गर्दै नेपाल स्टक एक्सचेन्जलाई कारोबार सञ्चालन गर्न निर्देशन दिएको हो। बोर्डको निर्णय अनुसार धितुपत्रको दोस्रो बजार कारोबार दैनिक 2 घण्टा बिहान 11 बजेदेखि 1 बजेसम्म सञ्चालन हुनेछ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण ठूला उद्योग धन्दा बन्द हुँदा विद्युतको खपत घट्न गई नेपालमा उत्पादित विद्युत समेत खेर जाने अवस्था आएको छ। लकडाउनका कारण करिब 30% विद्युतको खपतमा कमी आएपछि स्वदेशमै उत्पादित विद्युत समेत खेर जाने अवस्था आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यस सम्बन्धमा हाम्रा संवाददाता केशव ढुंगानाको यो रिपोर्ट।
कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम एवं नियन्त्रणका लागि गरिएको लकडाउनका कारण ठूला उद्योग तथा कल कारखानाहरू बन्द भएपछि स्वदेशमा उत्पादित विद्युत खेर जाने अवस्था सिर्जना भएको छ। कोरोना प्रकोप शुरू हुनु अगाडि पिक आवर अर्थात माग बढ़ी भएको अवस्थामा करिब 1200 मेगावाट विद्युत खपत हुने गरेको थियो। त्यस बेला विद्युत आपूर्तिको सन्तुलन मिलाउन करिब 300 मेगावाट विद्युत भारतबाट आयात गर्नुपर्ने अवस्था थियो। तर लकडाउन शुरू भएपछि भने झण्डै 30% विद्युतको माग घटेको र रातको समयमा नेपाल भित्रै उत्पादित विद्युत समेत खेर जाने अवस्था आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउनुहुन्छ।
लकडाउन भन्दा अगाडि करिब 1200 मेगावाटको डिमान्ड चाहिँ पिकमा 900 मेगावाट जति आयो र राति चाहिँ 450-500 मेगावाट पनि झर्यो, दिउँसो 600 मेगावाटको आरआरएमा रह्यो। अब यस्तो अवस्थामा रातिको समयमा हाम्रै पनि उत्पादन चाहिँ खेर जाने अवस्था आयो, अब केही मात्रामा हाम्रो खेर पनि गएको छ।
सुरक्षाको आवश्यक प्रबन्ध मिलाउने शर्तमा सीमित कामदारहरू राखेर उद्योगहरू सञ्चालन गर्न दिने सरकारको पछिल्लो निर्णयपछि भने विद्युत खपत बढ्दै गएको छ। तर पनि होटल व्यवसायहरू बन्द नै रहेका, नियमित वर्षा भइरहेकोले विद्युत उत्पादन वृद्धि भएको र अघिल्ला वर्षहरूमा जस्तो बढी गर्मी नहुँदा घरयासी खपतमा समेत कमी आएको छ। पुनः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ,
लेबरहरू नभइकन सबै उद्योग खुल्दैन, खुलेको उद्योग पनि हातमा चल्ला, त्यसले सबै विद्युत खपत हुँदैन। अर्को खपत गर्ने एरिया भनेको हाम्रो होटलहरू थियो, धेरै ग्राहकहरू टुरिस्टहरू भएपछि एसी चल्छ, तर अब त्यो पनि बन्द छ। मार्केटहरू बिजनेस कम्प्लेक्सहरू पनि बन्द जस्तै छ। सबै क्षेत्रमै अलिकति लकडाउनको कारणले प्रभावित हुने हुनाले हाम्रो डिमान्ड चाहिँ पोहोरको भन्दा कमै हुन्छ।
अहिले विद्युतको माग बढी हुने समय पिक आवरमा करिब 2 घण्टाका लागि 150 मेगावाट जति विद्युत भारतबाट आयात हुने गरेको छ। तर हप्ता 15 दिन भित्र नै निजी क्षेत्रका आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने क्रममा रहेको हुनाले विदेशबाट आयात गर्नुपर्ने अवस्थाको छिट्टै अन्त्य हुने अनुमान गरिएको छ। कोरोनाको प्रकोप अन्त्य पश्चात सबै उद्योगहरू खुले पनि विद्युतको माग गत वर्ष भन्दा करिब 100 मेगावाटले कमी आउने र विद्युतको माग नेपालको आन्तरिक उत्पादनले नै धान्न सक्ने अनुमान विद्युत प्राधिकरणले गरेको छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
सर्लाहीको धनकौल गाउँपालिकामा उखु किसानको बक्यौता भुक्तानीको विषयमा विवाद हुँदा भएको झडपमा 11 जना घाइते भएका छन्। धनकौल गाउँपालिका 6 रहेको अन्नपूर्ण चिनी उद्योगमा मौजदात रहेको चिनी बिक्री गर्नका लागि लैजान आएका 6 ट्रकलाई स्थानीय उखु उत्पादक किसानले नियन्त्रणमा लिएका हुन्। उद्योगलाई बिक्री गरेको उखुको भुक्तानी नदिएसम्म ट्रक नछाड्ने अडान किसानले लिएको प्रहरीले जनाएको छ। गर्मीयाम शुरू भएसँगै बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न थालेका छन्। लामखुट्टेको टोकाईबाट हुने औलोको ज्वरोका बिरामी यस वर्ष पनि देखिन थालेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। जिल्लाको शिवनाथ गाउँपालिका 2 झोलापानीमा 6 बालिकामा औलो र दशरथचन्द नगरपालिका 6 एक 48 पुरूषमा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभयो। दुवैजनाको उपचार अहिले भइरहेको बताइएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरस महामारीका कारण विश्वभर झण्डै 285,700 मृत्यु भएको छ भने संक्रमितको संख्या 41,71,000 नागेको छ। उपचारपछि 14,55,500 भन्दा बढ़ी निको भएका छन्। अमेरिका स्थित जोन्स हपकिन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसका कारण 80,352 ज्यान गुमाएका छन्। अमेरिकामा हालसम्म 53,82,235 कोरोना परीक्षण गर्दा 13,46,723 कोरोना पुष्टि भएको छ। बेलायतमा कोरोना संक्रमणबाट 32,141 ज्यान गएको छ। यसैगरी भारतमा कोरोना भाइरस संक्रमितको संख्या 70,768 पुग्दा 2,294 संक्रमणबाट ज्यान गुमाएका छन्। अमेरिकी उपराष्ट्रपति माइक पेन्सको प्रेस सचिव लगायतका व्हाइट हाउसका कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि आफ्नो आलोचनाको राष्ट्रपति डोनाल्ड ट्रम्पले बचाव गर्नुभएको छ। कोरोना भाइरस अदृश्य शत्रु भएकाले व्हाइट हाउसका कर्मचारीमा कोरोना देखिनु कुनै नौलो कुरा नभएको प्रतिक्रिया दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो। अर्थतन्त्र पुनः खोल्नुपर्नेमा जोड़ दिँदै कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको सामाजिक दूरीका कारण लागू पदार्थ र आत्महत्याबाट अमेरिकीहरूको मृत्यु भइरहेको उहाँले दावी गर्नुभएको छ। इरानी सेनाले सैन्य अभ्यासका क्रममा भूलवश आफ्नै जहाजमा क्षेप्यास्त्र प्रहार गर्दा 19 पानी जहाज चालक दलका 19 मृत्यु भएको छ। घटनामा 15 घाइते भएका छन्। अन्तर्राष्ट्रिय समाचार माध्यम अल जजिराका अनुसार इरानको दक्षिण पूर्वी क्षेत्रमा रहेको जास्क बन्दरगाह नजिक यो घटना घटेको हो। अन्तर्राष्ट्रिय पर्यटनमा यस वर्ष 60-80% गिरावट आउन सक्ने अनुमान गरिएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन संगठन यूएनडब्ल्यूटीओले कोरोना भाइरसको संक्रमण फैलिएकाले पर्यटकहरूको संख्यामा कमी आउने जनाएको हो। यस वर्षको पहिलो चौमासिकमै पर्यटकको संख्यामा 22% कमी आएको पनि अन्तर्राष्ट्रिय संस्थाले जनाएको छ। विश्व स्वास्थ्य संगठनको अनुमान र अहिलेसम्मको अवस्थालाई हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्षभरिमा 60-80% पर्यटक घट्ने देखिएको विश्व पर्यटन संगठनले बताएको छ। यस क्षेत्रका 10,00,000 जीवजन्तु खतरामा रहेको र यसले दिगो विकास लक्ष्य एसडीजीलाई पनि असर पर्ने देखिएको संगठनले जनाएको छ। कोरोना भाइरसका कारण विश्वले अहिले अनपेक्षित रूपमा स्वास्थ्य र आर्थिक संकट झेलिरहेको छ। यसले पर्यटन क्षेत्रलाई पनि नराम्रोसँग असर पारेको राष्ट्रसंघीय अधिकारीहरूले बताएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बद्दी रही पहाड़ी र तराई भेगका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्ड उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 23.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%, आज दिउँसो काठमाण्ड उपत्यकाको अधिकतम तापक्रम 22 24 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाण्ड उपत्यकामा सूर्योदय बिहान 5:16 भयो भने सूर्यास्त भरे साँझ 6:44 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। आगामी आर्थिक वर्षको बजेटले कोरोना संक्रमणपछि उत्पन्न परिस्थितिलाई ध्यान दिए स्वास्थ्य तथा रोजगारी सृजनामा विशेष जोड़ दिनुपर्ने सांसदहरूको सुझाव। स्वास्थ्य तथा कृषिमा लगानी वृद्धि एवं रोजगारी सृजना आगामी बजेटको प्राथमिकता हुने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको प्रतिबद्धता। सीमा सम्बन्धी नेपालको अडानबारे भारतको औपचारिक धारणा बुझ्न परराष्ट्र मन्त्रीद्वारा भारतीय राजदूतलाई मन्त्रालयमा बोलाई कूटनैतिक नोट हस्तान्तरण। कपिलवस्तु, रूपन्देही, बर्दिया र सप्तरीमा थप 24 कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा संक्रमितको संख्या 134 पुग्यो। कोरोना संक्रमितको संख्या बढ़दै गएपछि कपिलवस्तु जिल्ला जेठ 5 गतेसम्म सील गरियो र कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको सामाजिक दूरीका कारण दुर्व्यसनी र आत्महत्याबाटै धेरै अमेरिकीहरूको मृत्यु भइरहेको राष्ट्रपति ट्रम्पको दावी। यसका साथै 7 समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।